यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। शुरूमा यस प्रसारणका प्रमुख समाचार। एनपीएल क्रिकेटको विजेता जनकपुर बोल्सलाई प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बालुवाटारमा सम्मान। खेल क्षेत्रको विकासका लागि निरन्तर लाग्ने उहाँको प्रतिबद्धता। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध कास्की जिल्ला अदालतमा अभियोग पत्र पेश। आजै मुद्दा दर्ता हुने। र सन् 2024 अहिलेसम्मकै सबैभन्दा तातो वर्ष रहेको विश्व मौसम विज्ञान संगठनको रिपोर्ट। यूरोपमा जलवायु परिवर्तन असर बारे चेतावनी। अब समाचार विस्तारमा। संघीय संसदका सभामुख देवराज घिमिरेले संसदीय समितिका विधेयक समितिमा कोरम नपुगेर बैठक नबस्दा बैठकमा न आउने सदस्यलाई स्पष्टीकरण सोध्ने वातावरण बनाउन आवश्यक रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको कार्यव्यवस्था महाशाखाद्वारा काभ्रे प्लाञ्चोकमा आयोजित दुई दिने प्रतिनिधि सभाको बैठक सञ्चालन र व्यवस्थापनमा सचिवालय विषयक संसदीय पदाधिकारीहरू बीचको समीक्षात्मक कार्यक्रमको आज समापनका अवसरमा उहाँले लामो समयसम्म विधेयक समितिको बैठक नबस्दा आउने समस्यालाई सबै सरोकारवाला पक्षले हल गर्नेतर्फ लाग्नुपर्ने आवश्यकता औल्याउनु भएको हो। सभामुख घिमिरेले हालको व्यवस्था अनुसार तीन पटक विधेयक समितिको बैठक बोलाउँदा कोरम नपुगेपछि फेरि बोलाउँदा दुईवटासम्म पनि कोरम नपुगे तेस्रो बैठक एक तिहाईको उपस्थितिमा गराउन आफूले ध्यान आकृष्ट गराएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लीग एनपीएल पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्सलाई बधाईसहित सम्मान गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गर्ने उक्त टीमका क्याप्टेन र खेलाड़ीको साथै नेपाल क्रिकेट संघ र खेलका व्यवस्थापकलाई बधाई दिनुभएको हो। हिजो किर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा जनकपुर बोल्सले सुदूरपश्चिम रोयल्सलाई 5 विकेटले पराजित गर्दै विजय हासिल गरेको थियो। प्रधानमन्त्री ओलीले आगामी दिनमा अझ ठूला सफलता हासिल गर्न शुभकामना दिनुहुँदै विश्वमा ख्याति प्राप्त ब्याट्सम्यान पनि नेपाली हुन सक्छन् भन्ने देखाउने गरी आत्मबल सीप र उत्साह कायम गर्न आग्रह गर्नुभयो। उहाँले एनपीएलको जीत नेपालीको जीत हो भन्नुभयो। खेलको विकासले देश विकासको स्तर पनि मापन गर्ने भएकाले आगामी दिनमा अझ ठूला सफलता हासिलका लागि प्रधानमन्त्रीले खेलाड़ीलाई शुभकामना दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले देशमा लामो समयदेखि राजनीतिक अस्थिरताका कारण सुशासन नहुँदा भ्रष्टाचार र विकृति बढ़ेको बताउनु भएको छ। नेपाल पत्रकार महासंघ कास्कीद्वारा आयोजित कार्यक्रममा मन्त्री गुरूङले पछिल्लो समय मीडिया क्षेत्रमा आएको विकृति र छाड़ा प्रवृत्तिका कारण संस्कृतिमा विचलन ल्याएकोले सरकारले त्यस्ता प्रविधिको अन्त्यका लागि कानून निर्माणको अन्तिम चरणमा पुर्याएको बताउनुभयो। देशको विकासका लागि पत्रकार र मीडिया क्षेत्रको महत्वपूर्ण भूमिका रहने हुँदा छोटो समयमा भाइरल हुने भन्दा सत्य तथ्य समाचार सम्प्रेषणमा जोड़ दिन मन्त्री गुरूङले पत्रकारहरूलाई आग्रह समेत गर्नुभयो। मन्त्री गुरूङले राजनीतिक स्थायित्वसहित सुशासन र विकासको गतिलाई तीव्रता दिन संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएको दोहोर्याउनुभयो। सहकारीको बचत रकम अपचलनको आरोपमा पक्राउ परि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध कास्की जिल्ला अदालतमा आज अभियोग पत्र पेश भएको छ। जिल्ला अदालतका सूचना अधिकारी सूरज अधिकारीले सभापति लामिछाने सहित सहकारी ठगीका आरोपित अन्य व्यक्ति विरूद्ध पनि अभियोग पत्र पेश भएको जानकारी दिनुभयो। पोखराको सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम अपचलन गरेको आरोपमा लामिछाने गत कार्तिक 2 गते काठमाण्डौबाट पक्राउ पर्नु भएको थियो। उहाँमाथि कास्की सहित अन्य जिल्लामा सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ। सरकारले शान्तिपूर्ण राजनीतिमा आएका दलका नेता विरूद्धको सरकारवादी भई चलाइएका मुद्दा फिर्ता लिने गरी ल्याएको प्रावधान फिर्ता लिने प्रस्ताव गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा कानून मन्त्री अजय कुमार चौरसियाले प्रस्तावित विधेयकको दफा 64 फिर्ता लिने घोषणा गर्नुभयो। मन्त्री चौरसियाले विधेयकको दफा 64 यस अघिकै कानून मन्त्रीले फिर्ता लिन्छु भनेकाले यसलाई फिर्ता लिएको बताउनुभयो। कानून मन्त्रालयका सचिव उदयराज सापकोटाले विधेयकको दफा 64 रहेको शान्तिपूर्ण राजनीतिको मूल धारमा ल्याउन मुद्दा फिर्ता लिने विषयमा आवश्यक परे छुट्टै ऐन बनाउन सकिने भनेर छलफल भएको र नेपाल सरकारको धारणा मन्त्री चौरसियाले राख्नु भएको बताउनुभयो। बैठकमा नेकपा माओवादी केन्द्रका सांसदहरूले केही नेपाल ऐनको दफा 64 फिर्ता लिने सरकारको प्रस्तावमा असहमति राखेका छन्। दफा 64 मुलुकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलाप गरिरहेका राजनीतिक दल वा समूह शान्तिपूर्ण राजनीतिमा आए तिनका नेता विरूद्ध नेपाल सरकारवादी भई चलाइएका जुनसुकै अदालतमा रहेको मुद्दा सरकारले फिर्ता लिन सक्ने प्रावधान छ। प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको पहिचानका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गरेको छ। समितिको आज बसेको बैठकमा संविधान सभा सदस्य सुनिल बाबु पन्तले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई सम्बोधन गर्न संविधानले व्यवस्था गरे अनुसार ऐन कानून बनाउन सांसदहरूलाई आग्रह गर्नुभयो। जनचेतना अभिवृद्धि गर्ने नाममा सरकारी तथा सरकारी संस्थाले करोड़ौं रकम खर्च गर्ने गरेको उल्लेख गर्दै पन्तले अब लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई रोजगारी र व्यवसायमा प्रेरित गर्ने खालका कार्यक्रमहरू ल्याउन सुझाव दिनुभयो। बैठकमा सांसदहरू रोशन कार्की, कल्पना मिया कुसारी, शान्ता श्रेष्ठ, हर्कमाया विश्वकर्मा, सौभाग्य वाली लगायतले मानव मनका अनुभूतिहरू परिवर्तनशील भएकाले अनुभूतिका आधारमा कसैलाई पनि नागरिकता प्रदान गर्न नहुने विचार व्यक्त गर्नुभयो। सांसदहरूले हाल प्रतिनिधि सभाको विषयगत समितिमा छलफलमा रहेको संघीय निजामती ऐनमा लोक सेवा प्रवेश गर्दा अन्य भनेर फारम भर्न पाउने व्यवस्था गर्न सकिने बुँदा उल्लेख गरी संशोधन गरिनुपर्नेमा जोड़ दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी एमाले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। आगामी यही पुष 10 गते ललितपुर च्यासल स्थित एमालेको केन्द्रीय कार्यालयमा बैठक बोलाइएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय संगठन विभागको संगठन विस्तार योजना बारे छलफल गरिनेछ। अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब एकैछिन विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि।
गेम खेल्दा नि टेन्सन नोजी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी। नेपाल टेलिकमको 4G,
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाल आयल निगमले यही पुष अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टीतेल पनि ल्याउने तयारी गरेको छ। पेट्रोल, डिजेल र मट्टीतेल आयात गर्न सकिने गरी निर्माण गरिएको मल्टी प्रोडक्ट पाइपलाइनबाट पेट्रोल र मट्टीतेल ल्याउने काम अन्तिम चरणमा पुगेको निगमको मधेस प्रादेशिक कार्यालयका प्रमुख प्रलय शंकर आचार्यले जानकारी दिनुभयो। निगमले परियोजनाको दोस्रो चरण अन्तर्गत पाइपलाइनबाट पेट्रोल र मट्टीतेल ल्याउने कामको परीक्षण सफल रूपमा गरिसकेको छ। पेट्रोलियम पदार्थको संवेदनशीलतालाई मध्यनजर गर्दै हाल विस्तृत परीक्षणको काम भइरहेको छ। मुगलिन काठमाडौँ सड़क आजदेखि दैनिक 3 घण्टा बन्द हुने भएको छ। स्तर उन्नति सहित निर्माणाधीन उक्त सड़क विस्तारका क्रममा घुम्ती लगायत केही स्थानमा कटान गर्नुपर्ने भएकाले आजदेखि यही पुस 13 गतेसम्म दैनिक बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म बन्द गरिने नागढुङ्गा मुगलिन सड़क आयोजनाले जनाएको छ। आयोजनाले सूचना जारी गर्दै सो राजमार्ग भएर काठमाडौँ आउजाउ गर्ने सवारी चालकले अनुशासन पालना गरी सवारी चलाउन आग्रह गरेको छ। सो समयमा एम्बुलेन्स, प्रहरीका सवारी र दमकल जस्ता अत्यावश्यक सवारी साधन चल्न रोकावट नहुने जनाइएको छ। बाजुराको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रबिन्दु बनाएर हिजो बिहान गएको 5.2 रेक्टर भूकम्पबाट भएको प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गरिएको छ। 9 वटै स्थानीय तहमा खटिएका सुरक्षाकर्मीले संकलन गरेको तथ्याङ्क अनुसार 8 घर पूर्ण रूपमा र केहीमा आंशिक क्षति भएको विवरण सार्वजनिक गरिएको छ। कञ्चनपुर स्थित शुक्ला फाँटा राष्ट्रिय निकुञ्जको दक्षिणी क्षेत्रमा पर्ने 900 बिघा भन्दा बढ़ी नेपाली भूभाग 3 दशक भन्दा लामो समयदेखि भारतीयको कब्जामा छ। नेपाली भूमि भारतीयले कब्जा गरी खेती गरेको थाहा पाएपछि सुरक्षा अधिकारी सहितको टोलीले स्थलगत अवलोकन गरी अतिक्रमित भूमि फिर्ता ल्याउन पहल गर्ने जनाएको छ। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको रिपोर्ट।
कञ्चनपुरको शुक्ला फाँटा राष्ट्रिय निकुञ्जको दक्षिणी भाग जहाँ भारतीयहरूले 3 दशक भन्दा बढ़ी समयदेखि करिब 900 बिघा नेपाली जमीन कब्जा गरी खेती गरिरहेका छन्। पुरानो जंगे पिल्लरको 27 र 28 नम्बर अर्थात अहिलेको नयाँ 787 देखि 788 नम्बर सीमा स्तम्भ बीच यो समस्या छ। यहाँका सहायक स्तम्भहरू गायब पारिएका छन्। जोर सीमा स्तम्भ र त्यसका सहायक सीमा स्तम्भहरू मर्मत सम्भारको जिम्मेवारी भारतीय पक्षको हो, तर भारतीय पक्षले ती सीमा स्तम्भ मर्मत सम्भार पनि गरेको छैन। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा,
करिब 900 बिघा अतिक्रम भएको छ, त्यसमा भारतीय किसानले गहुँ खेती गर्नुभएको छ। सीमा निर्माण हुँदा बित्तिकै हामीले खेती गर्दैनौ भनेर हामी सक्नु भएको छ। त्यसकारण सब पिलर र मुख्य पिलर निर्माण गर्नको लागि अनुरोध पत्र लेख्नको लागि गृह मन्त्रालयको सहमति माग गर्ने।
यो जमिन भोग चलन गरिरहेका भारतीय नागरिकहरू 3 दशक भन्दा लामो समयदेखि आफूहरू यहाँ बसोबास गरिरहेको बताउँछन्।
यहाँ करिब करिब हो गया 36 साल, कुछ कब्जे वाला भी है, कुछ लाल पुर्जे वाला भी है, झूठ क्या बोल रहा है उसमें।
भारतीय नागरिकले निर्धक्क नेपाली भूभाग कब्जा गरेर भोगचलन गरिरहेका छन्, तर निकुञ्ज क्षेत्र भएकाले नेपाली नागरिकलाई भने आफ्नै भूमि प्रवेशमा रोक छ। नेपाली पक्षको असहज पहुँचले पनि भारतीयलाई अतिक्रमण गर्न सजिलो बनाएको छ। यसै वर्ष मात्रै शुक्ला फाँटा राष्ट्रिय निकुञ्जमै 50 बिघा जमिन खनजोत गरिरहेको पाइएपछि 2 जना भारतीयलाई पक्राउ गरी मुद्दा चलाइएको छ। शुक्ला फाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोज शाह,
लामो समयदेखि भारतीय नागरिकहरूले नेपाल तर्फको भूमिमा खेतीपाती गर्दै आएको अवस्था हो। हाम्रो तर्फबाट पनि जुन खालको प्रयत्न हुनु पर्थ्यो त्यसमा कहीँ कति कमी रह्यो कि, तर पछिल्लो समयमा हामीले यस्तो खालको गतिविधिलाई नियन्त्रण गर्नको लागि आफ्नो स्तरबाट प्रयत्नहरू अगाडि बढाइरहेको सन्दर्भमा खेतीपाती गर्दै गरेको अवस्थामा भारतीय नागरिकहरूलाई नियन्त्रणमा लिए कानूनी कार्यवाही गरिरहेका छौँ।
प्यारातालदेखि ब्रह्मदेव र दोधरा चाँदनी सम्म भारतीय पक्षले नेपाली भूभाग अतिक्रमण गर्दै आएको छ। बेलौरीको पचुई क्षेत्रमा 1.5 किलोमिटर भन्दा बढी सड़क कालोपत्रे गर्न दिएको छैन। भारतीय अतिक्रमणबारे आवाज उठाइरहे पनि ठोस निष्कर्ष निस्किएको छैन। अन्तर्राष्ट्रिय सीमा सरकार समूहका संयोजक पल्लव राज भट्ट,
त्यो नक्साको गम्भीरतापूर्वक छानबिन गरेर के आधारमा चाहिँ त्यस्तो गलत नक्सा बन्न गयो, त्यसको सही जवाब जनतालाई दिएर तत्काल समाधान गर्नुपर्छ सीमा समस्याको भन्ने कुरा हामीले निरन्तर उठाउँदै आएका छौँ।
नेपाली भूभागमा दोहोरिरहने अतिक्रमण गम्भीर चिन्ताको विषय हो। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
कञ्चनपुर संवाददाताको यो रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय समाचार। भारतको उत्तर पूर्वी क्षेत्रमा अवैध बाल विवाह विरूद्ध गरिएको कार्यवाहीका कारण करिब 5,000 व्यक्ति पक्राउ परेका आसाम राज्यका अधिकारीले बताएका छन्। आसाम राज्यका मुख्यमन्त्री हिमवन्त विश्व शर्माले आज एक विज्ञप्ति जारी गरी हामी यस सामाजिक कुरीतिको अन्त्यका लागि साहसिक कदम चाल्नेछौ भन्नुभएको छ। उहाँले भन्नुभयो आसामले बाल विवाह विरूद्धको लड़ाई जारी राखेको छ, रातभर छापा मारिएको छ र पक्राउ परेकालाई आजै अदालतमा पेश गरिनेछ। संयुक्त राष्ट्रसंघका अनुसार भारतमा 22 करोड़ भन्दा बढ़ी बाल दुलही छन्, तर यो शताब्दीमा बाल विवाहको संख्यामा नाटकीय रूपमा कमी आएको छ। आसाम राज्यले सन् 2023 फेब्रुअरीमा शुरू भएको उन्मूलन अभियानका क्रममा विवाहित दम्पतिका अभिभावक र कम उमेरका वैवाहिक बन्धनमा बाँधिएका रजिस्ट्रार सहित हजारौंलाई पक्राउ गरिसकेको छ। र विश्व मौसम विज्ञान संगठनको एक रिपोर्टले सन् 2024 सबैभन्दा तातो वर्ष भएको जनाएको छ। हरित गृह ग्यासको स्तर रेकर्ड उच्च छ। समुद्री सतह बढ़दै र मौसमी घटनाहरू अत्यधिक रहेको बताइएको छ। संसारभरि जीवन र जीविकोपार्जनको ठूलो क्षति भएको विज्ञहरूको भनाई छ। डब्ल्यूएमओ का अनुसार गर्मीको लहरले हरेक महादेशमा असर गरेको छ। अक्टोबरमा विनाशकारी डाना आँधीले स्पेनमा ठूलो क्षति गरेको र 200 भन्दा बढ़ीको मृत्यु भएको थियो। पोल्याण्ड, अस्ट्रिया, चेक रिपब्लिक र रोमानिया जस्ता देशहरूमा पनि विनाशकारी बाढ़ी निम्त्याएको छ। विज्ञहरूले युरोपमा बढ़दो चरम मौसम जलवायु परिवर्तनको बढ़दो प्रभावको चेतावनी संकेत भएको बताएका छन्। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। एनपीएल क्रिकेटको विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बालुवाटारमा सम्मान। खेल क्षेत्रको विकासका लागि निरन्तर लाग्ने उहाँको प्रतिबद्धता। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध कास्की जिल्ला अदालतमा अभियोग पत्र पेश। आजै मुद्दा दर्ता हुने र सन् 2024 अहिलेसम्मकै सबैभन्दा तातो वर्ष रहेको विश्व मौसम विज्ञान संगठनको रिपोर्ट। युरोपमा जलवायु परिवर्तन असरबारे चेतावनीको संकेत। यसका साथै दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।